यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन सहित विभिन्न 3 विधेयक पारित। नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय। सुरक्षा संयन्त्रलाई सबल, व्यावसायिक र उत्तरदायी बनाउने विषयलाई सरकारले उच्च प्राथमिकता दिएको उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको भनाई। र भारतमा नागरिकता कानूनको विषयलाई लिएर भएको भिडन्तमा मर्नेको संख्या 23 पुग्यो। नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयको बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनित गर्ने एक राष्ट्रिय सभा सदस्यका लागि उपाध्यक्ष गौतमको नाम मन्त्री परिषदबाट निर्णय गरी राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। बैठकले संविधान संशोधन गर्न नेकपाले कार्यदल नबनाएको प्रश्न पारेको छ। प्रतिनिधि सभाको आजको बैठकले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2075, बिउ बिजन दोस्रो संशोधन विधेयक 2076 र बिरूवा संरक्षण पहिलो संशोधन विधेयक 2076 सर्वसम्मतिले पारित गरेको छ। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2075 र कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषालले बिउ बिजन दोस्रो संशोधन विधेयक 2076 र बिरूवा संरक्षण पहिलो संशोधन विधेयक 2076 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यसैगरी बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले प्रस्तुत गर्नुभएको बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक 2076 विचार गरियोस् भन्ने प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको छ। बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले नागरिक लगानी कोष दोस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2076 र शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घरतीले राष्ट्रिय खेलकुद विकास विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2076 पेश गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भ्रष्टाचारका कसूरमा छानबिन समिति नै गठन गरेर भ्रष्टाचारमा संलग्नलाई कार्यवाहीको दायरामा ल्याउन, लिम्पियाधुरा, लिपुले, कालापानी क्षेत्रको सीमा समस्या समाधान गर्न सरकारको ध्यानाकृष्ट गराउनुभयो। सांसदहरूले पूर्व संचार मन्त्री गोकुल प्रसाद बासकोटाको 70 करोड़ कमिशन सम्बन्धी संवादका विषयमा प्रधानमन्त्रीले संसदलाई स्पष्ट पार्नुपर्ने माग गर्नुभयो। बैठकमा सांसदहरूले जातिपातिका आधारमा अझै पनि दलितले डेरा पाउन कठिन भइरहेको भन्दै त्यस्तो जातीय विभेद गर्ने घरधनीलाई कार्यवाही गर्न र काठमाण्डुको जामका बारेमा ध्यान दिन आग्रह गर्नुभयो। बैठकमा सभामुखसँग विशेष समय लिएर पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो नेतृत्वको सरकारले त्यतिबेला माता तीर्थ लगायतका क्षेत्रमा मोहीलाई नियमानुसार जग्गा दिइएको प्रश्न पार्नुभयो। पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले अहिले सरकारले त्यो जग्गा खोज्दा उनीहरूमा अन्यल र चिन्ता बढ़ेकाले त्यसतर्फ सरकार स्पष्ट हुनुपर्ने उल्लेख गर्नुभयो। पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले संविधान संशोधन कसैलाई प्रधानमन्त्री बनाउन मात्र नभई जनताबाट निर्वाचित कार्यकारी बनाउनका लागि आग्रह गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि फागुन 15 गते बिहिबार दिनको 1 बजे बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकको प्रश्नोत्तर कार्यक्रममा मन्त्रालयसँग सम्बद्ध सांसदहरूले सोध्नुभएका प्रश्नको जवाब दिनुहुँदै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढ़िरहेको बताउनुभयो। उहाँले पोखरी संरक्षण, सिमसार क्षेत्रहरूको व्यवस्थापन, कृषि वन लगायतका कार्यक्रम सञ्चालन गरेर त्यस क्षेत्रको दिगो विकासका काम भइरहेको जानकारी दिनुभयो। वन मन्त्री बस्नेतले वृक्षारोपण र खोलानालाको संरक्षण र व्यवस्थापनलाई विशेष अभियानकै रूपमा अगाडि बढ़ाइने भएकाले यसबाट चुरे संरक्षणसँगै वन क्षेत्रको सन्तुलनमा समेत सहयोग पुग्ने बताउनुभयो। वन मन्त्री बस्नेतले चुरे क्षेत्रमा 45 लाख मानिसको बसोबास रहेको उल्लेख गर्नुहुँदै संवेदनशील ठाउँहरूको पहिचान गरी बस्ती व्यवस्थापन गर्ने र त्यस क्षेत्रमा पानी रिचार्ज गर्ने योजना पनि सरकारले बनाएको बताउनुभयो। बैठकमा सांसदहरूले चुरे क्षेत्रमा क्रसर उद्योगहरूका कारण दोहन बढ़दै गएकाले त्यसतर्फ सरकारको अझै धेरै ध्यान जानुपर्नेमा जोड़ दिनुभयो। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा प्रणालीको विकास गरी मुलुकमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सरकार गठन भएको दुई वर्षको अवधिमा रक्षा मन्त्रालयबाट भएका कामहरूको विषयमा जानकारी दिन आज रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले मुलुकको समग्र सुरक्षाका लागि नेपाली सेना लगायत सबै सुरक्षा संयन्त्रहरूलाई सबल, व्यावसायिक, समावेशी र जनउत्तरदायी बनाउने विषयलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढ़ाएको बताउनुभयो। उहाँले सुरक्षा सम्बन्धी उच्च शिक्षाको अध्ययन र अनुसन्धानका लागि राष्ट्रिय सुरक्षा विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ़ाइएको उल्लेख गर्नुभयो। उपप्रधानमन्त्री पोखरेलले भ्रष्टाचार र अनियमितता गर्ने कुनै तह र ओहदाका व्यक्तिले छूट नपाउने प्रश्न पार्नुभयो। उपप्रधानमन्त्री पोखरेलले द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि अहिले विश्वका विभिन्न मुलुकमा 5,000 नेपाली सेना कार्यरत रहेकोमा त्यसलाई बढ़ाएर 10,000 पुर्याइने जानकारी दिनुभयो। उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय सुरक्षा नीति 2073 परिमार्जन गरिएको, राष्ट्रिय सुरक्षा विधेयक अघि बढ़ाइएको, सैनिक ऐन 2063 संशोधन गरिएको, प्रतिरक्षा नीतिलाई समय सापेक्ष परिमार्जन गर्नुका साथै सैनिक प्राड सेवा, हवाई सेवा र विविध सेवा नियमावली परिमार्जन गरिएको उल्लेख गर्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यले समाजका विकृति र विसंगति औल्याउँदै सदाचार र नैतिकता प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। विश्व नेपाली साहित्य महोत्सवको आज कैलालीको धनगढ़ीमा उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नेपाली कला, संगीत, भाषा, साहित्यबाट विविधता बीचको एकतामा बल पुगेको बताउनुभयो। राष्ट्रपति भण्डारीले प्राकृतिक सम्पदाको धनी सुदूरपश्चिम प्रदेश समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न अग्रसर हुनुपर्ने बताउनुभयो।
यो प्रदेश कला, साहित्य र संस्कृतिका लागि उर्वर भूमि हो। मौलिक परम्परा, रहन सहन र वेशभूषामा विशिष्ट पहिचान हासिल गर्न सफल यस प्रदेशमा डोटेली संस्कृति लगायत विविध जात जाति बीच एक आपसमा सदियोंदेखि सुदृढ एकता र सद्भाव कायम रही आएको छ। यस पवित्र धरतीका अग्रणी पहलमान सिंहको स्वार, जय पृथ्वीबहादुर सिंह जस्ता अमर स्रष्टाहरूको अतुलनीय योगदानले नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीवृद्धि भएको कुरा मैले महसुस गरेको छु।
राष्ट्रपति भण्डारीले विश्व साहित्य महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। महोत्सवमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सांसद नारायण मोदी राणा, पूर्व मन्त्री एनपी साउद, धनगढ़ी उपमहानगरपालिकाका प्रमुख निरूप ओड, शताब्दी पुरूष सत्यमोहन जोशी लगायतले महोत्सवले नेपाली भाषा, कला, साहित्य र संस्कृतिको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरूष सत्यमोहन जोशीलाई 1,11,000 रूपियाँ नगद र सम्मान पत्र सहित सम्मान गर्नुभयो। पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, वरिष्ठ साहित्यकार मोदनाथ प्रसिद लगायतका व्यक्तिहरूलाई त्यस अवसरमा सम्मान गरियो। यही फागुन 20 गतेसम्म चल्ने महोत्सवमा नेपाल सहित विभिन्न देशका गरी 500 भन्दा बढ़ी व्यक्तिहरूको सहभागिता रहेको मूल आयोजक समारोह समितिका संयोजक यज्ञराज उपाध्यायले जानकारी दिनुभयो। प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा घरेलू कामदारका रूपमा खाड़ी मुलुकमा गएका कामदारको अवस्था बुझ्न समितिका सदस्यहरूको भ्रमण तय भएको समितिका सभापति विमल श्रीवास्तवले जानकारी गराउनुभयो। सीमादरबारमा बसेको समितिको बैठकमा सभापति श्रीवास्तवले यही फागुन 17 गतेदेखि 29 गतेसम्म समिति सदस्यहरूले खाड़ी मुलुकहरूमा ओमान, साउदी अरब र यूएईको अनुगमन भ्रमण गर्ने कार्यक्रम रहेको बताउनुभयो। बागमती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई विस्तार गर्ने भएको छ। नसर्ने खालका प्राणघातक रोगका बारेमा सर्वसाधारणलाई बेलैमा जानकारी होस् भन्ने उद्देश्यले स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्रदेशका सम्पूर्ण नागरिकको पहुँचसम्म पुर्याउने तयारी थालिएको प्रदेश सरकारले जनाएको छ। कार्यक्रम अन्तर्गत आगामी एक वर्षभित्र बागमती प्रदेशका 25,000 विपन्न परिवारका सदस्यले निशुल्क सेवा प्राप्त गर्नेछन् भने प्रदेशका अन्य 75,000 नागरिकले न्यून शुल्कमा स्वास्थ्य परीक्षण गराउन पाउनेछन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले दुई वर्षको अवधिमा जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनु भएको छ। आज धनुषाको जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सरकारसँग जनताको अपेक्षा धेरै भए पनि सरकार खरो रूपमा उत्रन नसकेको बताउनुभयो। 15 दिनसम्म चल्ने धार्मिक मध्यमा मिथिला परिक्रमामा सहभागी तीर्थयात्रीहरू आज महोत्तरीको मटिहानी आइपुगेका छन्। भारतको मधुबनी जिल्लाको गिरिजा स्थानबाट परिक्रमामा सहभागी भएका भक्तजन सहितका लावा लस्कर मटिहानीमा भगवान राम र सीताको विवाहका लागि वेदीको माटो खन्ने काममा सरिक भएका छन्। मिथिला परिक्रमा नेपाल र भारतका साधु सन्त, महन्त, योगी, सन्यासी, भिक्षु, भिक्षुणीहरूका साथै गृहस्थ आश्रमका भक्तजनहरूको सहभागिता रहेको छ। उनीहरूले डोलासँगै भजन कीर्तन गरेर 133 किलोमिटर दूरी खाली खुट्टा हिँड्ने जनाइएको छ। परिक्रमामा सहभागी भएपछि परिवारको भलाइ, सुख शान्ति र समृद्धि हासिल हुने विश्वास रहेको छ। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर 3 गुम्बा र तोम्बाथान बस्तीका अधिकांश बालबालिका गाउँमा माध्यमिक विद्यालय नहुँदा बीचमै पढ़ाई छाड्न बाध्य हुने गरेका छन्। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको रिपोर्ट।
जुगल गाउँपालिका वडा नम्बर 3 गुम्बा र तेम्बाथान गाउँका अधिकांश बाल बालिकाहरूको अध्ययन कक्षा 5 नै टुङ्गिने गरेको छ। कक्षा 5 भन्दा माथिल्लो तहको पढाइ हुने विद्यालय गाउँमा नहुँदा बाल बालिकाहरूको पढाइ कक्षा 5 नै टुङ्गिँदै आएको हो। चाहना हुँदाहुँदै पनि कक्षा 5 अध्ययन पश्चात यहाँका बाल बालिकाहरू विद्यालयको साटो चौरी गोठ, मेलापात र घर धन्दा गर्नमा नै बाध्य छन्। विद्यालय छाड्नु परेको गुनासो गर्दै 15 वर्षीय जितबहादुर तामाङ।
हाम्रो गाउँको मान्छे मात्र पढ्न भएको छैन कि, अरू सबै पढ्न भएको छ। हामी युभितर बसेर यस्तै बारी बोकेर पसिनु बगाएर खानु पर्नेछ।
गाउँमा माध्यमिक विद्यालय नहुनु र अरू गाउँमा रहेको विद्यालय पुग्न नै एक दिनको बाटो हिँड्नु पर्ने भएपछि तेम्बाथान आधारभूत विद्यालय कक्षा 5 अध्ययनरत पेमा डोमालाई चैतमा हुने वार्षिक परीक्षा नै आफ्नो अन्तिम पढ़ाई र परीक्षा हुने हो कि भन्ने चिन्ताले यतिखेर सताएको छ। आफू मात्र होइन, कक्षा 5 पढ़ाई पछि आफ्ना साथीहरू पनि चौरी गोठालो हुने उहाँ बताउनुहुन्छ।
पाँच क्लाससम्म पढिसकेपछि अब साथीहरू त कोही त गोठालोमा बस्ने भनिरहेछ।
भौगोलिक विकटतासँगै आर्थिक दुरावस्थाका कारण पनि यहाँका बाल बालिकाहरू अन्यत्र गई डेरा गरी अध्ययन गर्ने सम्भावना पनि कम छ। पढाइ छाड्न बाध्य बाल बालिकाहरूलाई विद्यालय भित्र ल्याउन प्रयत्न गरिने जुगल गाउँपालिकाका उप प्रमुख सिर्जना तामाङ बताउनुहुन्छ।
भूगोलको अनुसारले चाहिँ 10 बाल बालिका होला रे, त्यहाँ ठुलो भवन बनाउन सक्ने स्थिति पनि हामीलाई चुनौतीको विषय हो। यसर्थ उहाँहरूको लागि चाहिँ हामीले एकदमै सिरियसली लिएका छौँ, उहाँले कसरी चाहिँ विद्यालयमा ल्याउने त्यो हाम्रो एकदमै प्रयत्न रहेको छ।
शिक्षा पाउनु सबै बाल बालिकाको नैसर्गिक अधिकार हो, तर दुर्गम गाउँका बाल बालिका पनि पढ्न चाहेर पनि विद्यालय जीवनलाई बिचैमा नै टुङ्ग्याउन बाध्य छन्। यो यथार्थतालाई आत्मसात गर्दै स्थानीय, प्रदेश र संघीय सरकारले सिन्धुपाल्चोकका यी दुर्गम गाउँका बाल बालिकाहरूलाई विद्यालय भित्र ल्याउन ठोस योजना बनाउनु पर्ने देखिन्छ। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चोक।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
के भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन सोब्यू पदाधिकारी विहीन भएका छन्। आज हुने भनिएको सोब्यू निर्वाचन नभएपछि 2073 सालमा निर्वाचन भएका क्याम्पसका सोब्यू पदाधिकारीको कार्यकाल सकिएको हो। विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय त्रिवि कार्यकारी परिषदको यही फागुन 5 गते बसेको बैठकले आजका लागि तोकिएको सोब्यू निर्वाचन स्थगन गरेको थियो। त्रिविका कार्यवाहक रेक्टर शिवलाल भूषालले विद्यार्थी संगठन बीच सहमति गरेर पुनः नयाँ मिति घोषणा गरिने बताउनुभयो। विद्यार्थी संगठन बीच निर्वाचन प्रणाली र उमेर हदबन्दीका कारणले सोब्यू निर्वाचन 10 वर्षदेखि हुन नसकेको हो। नै प्रकाशनले राष्ट्रिय जनजीवनका 6 जनालाई यस वर्षको नै पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ। नै प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले राष्ट्रविद हिरण्यलाल श्रेष्ठलाई नै देरूनिक प्रदीप्ति पुरस्कार र साहित्यकार लक्ष्मीदेवी राज भण्डारीलाई नई रेखा पुरस्कार समर्पण गर्ने निर्णय गरेको प्रकाशनका सदस्य सचिव नरेन्द्र राज प्रसाईले जानकारी दिनुभयो। ती दुवै पुरस्कारका राशि जनही 60,000 रूपियाँ रहेका छन्। यस्तै रूपन्देहीका दुर्गा पौडेललाई नई बुलु शर्मा पुरस्कार, महेश थापालाई नई देरूनिख गौरव पुरस्कार र तेस्रो लिंगी सोफी सुनुवारलाई नै रामलक्ष्मी पुरस्कार समर्पण गरिने प्रकाशनले जनाएको छ। ती तीनै पुरस्कारका राशि जनही 50,000 रूपियाँ रहेका छन्। मिस मंगोल शिविरा लामालाई 50,000 रूपियाँ राशिको नै देरूनिख पौरख पुरस्कार समर्पण गरिने जनाइएको छ। सोलु खुम्बुको सदरमुकाम सल्लेरी तथा खुम्बु क्षेत्रमा भएको भारी हिमपात र लगातार वर्षाका कारण जनजीवन कष्टकर बनेको छ। सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीको पीके डाँडा, पताले, टाकसिन्दु, बेनी लगायतका सदरमुकाम तथा आसपासका डाँडाकाँडामा हिउँ परेको छ भने तल्लो क्षेत्रमा लगातार वर्षा भएको स्थानीय बासिन्दाले बताएका छन्। आलू र मकै रोप्ने समयमा हिमपात र वर्षा भएकाले कृषकहरू उत्साहित भएका छन्। लगातारको हिमपातका कारण त्यहाँका अधिकांश विद्यालयहरू बन्द गरिएको छ। भोजपुरमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। भोजपुरको हतुवागढ़ी गाउँपालिका वडा नम्बर 6 का 28 वर्षीय गौतम राईको स्थानीय ठाडो खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। बझाङको तलकोटमा रहेको दुर्गा भवानी माध्यमिक विद्यालयले निशुल्क सेनेटरी प्याड उपलब्ध गराउन थालेको छ। निशुल्क रूपमा सेनेटरी प्याड उपलब्ध गराउन थालेपछि छात्राहरू नियमित रूपमा विद्यालय आउन थालेका छन्। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
महिनावारी हुँदा स्कूलमा खासै नआउने बझाङको तलकोट गाउँपालिकामा रहेको दुर्गा भवानी माविका छात्राहरू विद्यालयले निशुल्क सेनेटरी प्याड उपलब्ध गर्न थालेपछि अहिले नियमित स्कूल आउने गर्दछन्। विद्यालयमा यस्तो सुविधा भएपछि आफूहरूलाई महिनावारी हुँदा स्कूल आउन सजिलो भएको छात्राहरूले बताउनुभयो।
पहिला हामी स्कूल आउँदा महिनावारी हुँदा कहिले अब धेरै बोलट भएर बेन्चमा लाग्ने, त्यो सबैले जिस्क्याउने, आफूलाई लाज लाग्ने, घर भागेर जाँदा आमा बुवाले किन भागेर आइस भन्दाखेरि टाउको दुख्यो, पेट दुख्यो भनेर हामीहरू झुट बोल्थ्यौं। अहिले अब महिनावारी हुँदा त्यही सेन्टर रिप्याड प्रयोग गर्ने ठाउँ पनि छ, फाल्ने ठाउँ पनि छ, सबै छ, पानी छ, साबुन छ।
भेन्डिङ मेसिन जडान गर्दा हामीलाई धेरै सजिलो भएको छ। महिनावारी भएको बेला हामीले त्यहाँ गएर आफ्नो प्याडहरू बदल्न सक्ने नियमित स्कूल आउँछौ।
यस्तै विद्यालयका प्र नन्दलाल उपाध्यायले पनि महिनावारी हुँदा छात्राहरू स्कूल आउन अप्ठ्यारो मान्ने भएकाले सेनेटरी प्याड उपलब्ध गराउँदा उनीहरूलाई सजिलो भएको बताउनुभयो।
सेनेटरी प्याडले प्रयोग गर्ने दरमा उनीहरूको वृद्धि भएको छ, सरसफाईमा पनि उनीहरूले ध्यान दिँदै गएका छन्। छोरीहरू नियमित स्कूलमा आउने गरेका छन्।
महिनावारी हुँदा सेनेटरी प्याड सबैले सहज रूपमा उपलब्ध गर्न नसक्दा विद्यालय जान अप्ठ्यारो मान्ने बझाङका छात्राहरूलाई सबै विद्यालयबाट निशुल्क सेनेटरी प्याड उपलब्ध गर्न सके छात्राहरूको पढ़ाई नियमित हुनका साथै महिनावारी स्वच्छतामा पनि सुधार आउने देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी दिल्लीमा नागरिकता कानूनको विरोध र समर्थन गर्ने समूह बीच भएको भिडन्तको क्रममा मर्नेको संख्या 23 पुगेको समाचार छ। भारतको दिल्लीमा भएको पछिल्लो भिडन्तलाई दशकौं पछिको हिंस्रक भिडन्तको रूपमा व्याख्या गरिएको छ। भारतीय जनता पार्टी बीजेपीको वर्तमान सरकारले पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट शरणका लागि भारत आएका मुस्लिम बाहेकका व्यक्तिहरूलाई नागरिकता दिन सकिने गरी ल्याइएको नागरिकता कानून मुसलमान विरोधी भएको भन्दै मुसलमान समूहले लगातार धरना दिइरहेपछि सत्तारूढ़ पक्षले कानूनको समर्थनमा र्याली निकालेपछि भिडन्त शुरू भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमण गरिरहनुभएका बेला दिल्लीमा हिंस्रक झडप भएको छ। यसैबीच दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको अवस्था अहिले पनि ज्यादै खतरनाक रहेको भन्दै दिल्लीमा सेना परिचालन हुनुपर्ने बताउनु भएको छ। दिल्ली प्रहरीले भने सेना परिचालन गरिहाल्नै पर्ने स्थिति नरहेको भन्दै पर्याप्त संख्यामा प्रहरी परिचालन भएका कारण स्थिति नियन्त्रणमा रहेको दावी गरेको छ। चीनमा त्रासको रूपमा लिएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि युरोपभरि उच्च सतर्कता अप्नाउन शुरू गरिएको छ। युरोपेली राष्ट्र इटालीमा शुरू भएको कोरोनाको संक्रमण अस्ट्रिया, क्रोएसिया र स्विजरल्याण्डमासम्म पुगेको समाचार छ। इटालीमा 300 जनामा संक्रमण देखिएको छ भने 11 जनाको मृत्यु भइसकेको त्यहाँको सरकारी स्रोतले पुष्टि गरेको छ। यसैबीच चीनले कोरोना भाइरस शुरूमा देखा परेको हुपेई प्रान्तलाई झण्डै बन्द जस्तै गराएर रोगलाई अन्यत्र फैलनबाट धेरै हदसम्म नियन्त्रण गरेको पुष्टि भएको छ। चीनमा नयाँ कोरोना संक्रमितको संख्या अझ घट्दै गएको छ। अब घट्दै गएको हो। चीनपछि दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या रहेकोमा नियन्त्रणको प्रयास जारी रहेको छ। हाल विश्वभर 81,000 संक्रमितको पुष्टि भएकोमा 78,000 चीनमै रहेका र मृत्यु भएका 2,762 मध्ये चीनमा 2,715 र ती मध्ये पनि 100 जना बाहेक सबै हुबेई प्रान्तमै भएको छ। 30,000 भन्दा बढ़ी निको भएका पछिल्लो तथ्याङ्कले पुष्टि गरेको छ। सिरियाको सेनाले विद्रोही समूहको नियन्त्रणमा रहेको इदली प्रान्तलाई आफ्नो नियन्त्रणमा ल्याउने उद्देश्यले जारी राखेको आक्रामक कार्यवाहीको क्रममा हिजो गरेको आक्रमणमा कम्तीमा 20 सर्वसाधारण मारिएका मानव अधिकार अनुगमन संस्थाले जनाएको छ। सो संस्थाले आक्रमणमा स्कूल र अस्पतालसम्म परेकाले मर्ने अधिकांश सर्वसाधारण भएका जनाइएको छ। मारिने मध्ये अधि कम्तीमा 9 जना केटाकेटी भएका जनाउँदै अन्य कैयौं व्यक्ति घाइते भएका बताइएको छ। अब आर्थिक समाचार।
बुधबार नेपाली धितोपत्र बजारमा पहिलो पटक एकै दिनमा 4 अर्ब भन्दा बढ़ीको शेयरको किनबेच भएको छ। बुधबार विभिन्न 180 कम्पनीहरूका 32,154 पटकको कारोबारहरूबाट 4,15,48,00,000 रूपियाँ भन्दा बढ़ीको शेयरको किनबेच भएको हो। बुधबार एकै दिनमा भएको यो कारोबार हालसम्मकै उच्च कारोबार रकम हो। यसअघि साताको पहिलो कारोबार दिन अर्थात फागुन 11 गते नेप्सेले सर्वाधिक कारोबार रकमको रेकर्ड कायम गरेको थियो। त्यस दिन नेप्सेमा 3,60,85,00,000 रूपियाँ बराबरको शेयरको किनबेच भएको थियो। समय नेप्से बढेसँगै दैनिक कारोबार रकममा पनि उल्लेख्य सुधार भइरहेको छ। नेप्सेको यस वृद्धिलाई अहिले बजारमा अप्राकृतिक हो कि भन्ने आशंका गर्न थालिएको छ। सोही कारण अहिले बजारमा लगानी गर्नु अघि सचेत हुनुपर्ने विश्लेषकहरूले बताएका छन्। बुधबार कारोबार रकमले नयाँ इतिहास कायम गर्दा नेप्से परिसूचक 50.93 अंकले बढेर 1,596.13 बिन्दुमा पुगेको छ। बुधबार कारोबारमा भएका सबै समूहको परिसूचक वृद्धि भएको छ। प्रदेश नम्बर 1 को विराटनगरमा 5.5 करोड़को लगानीमा डेयरी उद्योग स्थापना भएको छ। दैनिक 20,000 लिटर दूध प्रशोधन गर्ने क्षमता रहेको सूर्योदय मिल्क एण्ड बेभरेज इण्डस्ट्रीज प्रालीको बुधबार उद्घाटन गर्नुहुँदै प्रदेश नम्बर 1 का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। मुख्यमन्त्री राईले कृषि पशुपालन तथा दुग्ध उत्पादनमा वृद्धि गर्न प्रदेश सरकारले थप अनुदानको कार्यक्रम ल्याउने पनि बताउनुभयो। कार्यक्रममा प्रदेश नम्बर 1 का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर राणाले कृषिलाई व्यवसायीकरण गर्दै त्यसलाई उद्योगसँग जोड्नु आवश्यक रहेको बताउनुभयो। का उद्योगी व्यवसायले भारतीय बजेटको जीएसटी व्यवस्थाका कारण बिरगंजका उद्योगी व्यवसायी सबैभन्दा बढ़ी मारमा परेको गुनासो गरेका छन्। भारतीय महावाणिज्य दूतावास बिरगंजले बुधबार बिरगंजमा आयोजना गरेको भारतको युनियन बजेटले नेपालको व्यापारमा पार्न सक्ने प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा उद्योगी व्यवसायले तेस्रो मुलुकबाट आएका सामान भारतको बन्दरगाहमा महिनौसम्म रोकिने लगायतका समस्या झेल्नु परेको गुनासो गर्नुभएको थियो। कार्यक्रममा प्रदेश नम्बर 2 का उद्योग पर्यटन वातावरण तथा वन मन्त्री रामनरेश राय यादवले भारत सरकारको बजेट कारण नेपालको व्यापारमा सामान्य असर परेको बताउनुभयो। कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत नितेश कुमारले उद्योगिक व्यवसायले उठाएका समस्यालाई भारत सरकार समक्ष पुर्याउने बताउनु भएको थियो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
त्रिभुवन आर्मी क्लबले राइनो कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई बुधबार 1-0 हराउँदै आर्मी च्याम्पियन बनेको हो। नवलपुरको मध्यबुन्दु रंगशालामा सुदिल राईले 7 मिनटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो। यता फाइनल खेल्दै गरेको पुलिसको अर्को टोली धरानमा जारी बुढासुबा गोल्ड कपमा पनि सेमी फाइनलमा पुगेको छ। बुढासुबामा पुलिसले बिहिबार फाइनल प्रवेशका लागि लीग च्याम्पियन मसिन्द्र क्लबको सामना गर्नेछ। राइनो कपको विजेता आर्मीले 10,00,000 र दोस्रो पुलिसले 5,00,000 रूपियाँ प्राप्त गरेको छ। पूर्वी पहाड़कै महत्वपूर्ण प्रतियोगिता मानिएको माई भ्याली गोल्ड कप 6 संस्करण बिहिबारदेखि शुरू हुँदैछ। दुर्व्यसन मुक्त समाज निर्माण र खेलकुदलाई पर्यटनसँग जोड्न प्रतियोगिता आयोजना गरिएको छ। बाँकी इलामबाट हाम्रा संवाददाता सविता पाण्डे।
इलाममा सञ्चालन हुँदै आएको माई भ्याली गोल्ड कपको 6 संस्करण बिहिबारदेखि इलाममा शुरू हुँदैछ। दुर्व्यसन मुक्त समाज निर्माण र खेलकुदलाई पर्यटनसँग जोड्न प्रतियोगिता आयोजना गरिएको माई भ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङ बताउनुहुन्छ।
हाम्रो मूल उद्देश्य भनेको फुटबल खेलमा चाहिँ युवाहरूलाई आकर्षित गरेर दुर्व्यसन मुक्त जिल्ला बनाउँदै सिङ्गो राष्ट्रलाई यो सन्देश छर्ने र राष्ट्रलाई एउटा सबल सक्षम नागरिक चाहिँ प्रस्तुत गर्ने चाहिँ हाम्रो उद्देश्य हो।
फुटबललाई संस्कृति झै मान्ने इलामेहरूलाई माई भ्याली गोल्ड कपले उत्साहित बनाउने गरेको छ। सदरमुकामको ठूलो टुडी खेलमा हुने प्रतियोगिता हेर्न दर्शक भरि भराव हुने गरेका छन्। यस पटकको प्रतियोगितामा 4 विदेशी सहित नेपालका 6 ए डिभिजन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाड़ीको खेल कला सिक्न पाउने भएकोले खेलाड़ी खेलाड़ीको लागि पनि यो प्रतियोगिता महत्वपूर्ण हुने गरेको बताउनुहुन्छ इलामका खेलाड़ी पासाङ शेर्पा।
हामी खेलाड़ीहरूले अब त्यो एडिजनको गेमहरू सिकेर धेरै कुराहरू सिक्न सक्छ।
राणाकालीन समयमा निर्माण भएको ठूलो टुडी खेलमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। यही मैदानमा धेरै खेलाड़ीले खेलेर राष्ट्रिय स्तरमा ख्याति कमाए पनि मैदान भने फेरिएको छैन। जिल्लामा रंगशाला लगायतका फुटबलको पूर्वाधार नहुँदा मैदान मरमत र प्याराफिट निर्माणमा लाखौं खर्च गर्नु परिरहेको क्लबका महासचिव विनोद श्रेष्ठको भनाई छ। प्रतियोगिताहरू सञ्चालन भइरहने इलाममा रंगशाला बन्न नसक्नु दुःखद भएको भन्दै रंगशाला निर्माणमा सरकारले नै चासो दिनुपर्ने सरकारवालाहरू बताउँछन्। व्यवस्थित रंगशाला सहित खेल पूर्वाधार निर्माण गर्न सके मात्रै खेलकुदको विकासमा टेवा पुग्ने देखिन्छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर आंशिकदेखि सामान्य बदली भई पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने एवं उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाड़ी भूभागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 15 डिग्री सेल्सियस, न्यूनतम 9.2 डिग्री सेल्सियस, वर्षा 26.5 मिलिमिटर, काठमाडौँको अधिकतम तापक्रम 14.1 डिग्री सेल्सियस, न्यूनतम 8.8 डिग्री सेल्सियस, वर्षा 7.3 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 16.4, न्यूनतम 11.5 डिग्री सेल्सियस, वर्षा 13.3 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 21.1 डिग्री सेल्सियस, न्यूनतम 11.9 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर, र दिपायलको अधिकतम तापक्रम 23.4 डिग्री सेल्सियस, न्यूनतम 11 डिग्री सेल्सियस, वर्षा 1.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभाबाट शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन सहित विभिन्न 3 विधेयक पारित। नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय। सुरक्षा संयन्त्रलाई सबल, व्यावसायिक र उत्तरदायी बनाउने विषयलाई सरकारले उच्च प्राथमिकता दिएको उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको भनाई। र भारतमा नागरिकता कानूनको विषयलाई लिएर भएको भिडन्तमा मर्नेको संख्या 23 पुग्यो। साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।